This is Radio Adelaide 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program, Voice of Shangri-La, in Nepali.
Sandhya Kalin, Namaskar, Swataharu, Namaskar, Namaskar. श्रोताहरु सन्ध्याकालीन नमस्कार गर्न चाहन्छु. एक हप्ताको लामो पर्खाइपछि कार्यक्रम आइसकेको छ. यहाँहरूले जो माइतीघर धुन बज्ने बित्तिकै यहाँहरूले अनुमान पाइसक्नु भएको छ कार्यक्रम के हो भनेर. विगत चार बजेदेखि यहाँहरूको रेडियोमा गन्किँदै आएको माइतीघरको धुन भनेर नै पर्दैन. र पनि म यहाँहरूलाई म जानकारी गराइहाल्छु. कार्यक्रममा भोइस अफ साङ्ग्रिला अर्थात् साङ्ग्रिलाका आवाजहरू लिएर हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म आउने गर्दछ कार्यक्रममा भोइस अफ साङ्ग्रिला. रेडियो रिलेट 101.5 MHz तरङ्ग अन्तर्गत भोइस अफ साङ्ग्रिला आउने गर्दछ. श्रोतबिन, हामी विदेशमा बसेर पनि विदेशी भाषालाई नभएर नेपाली भाषा संस्कृति परम्परालाई यथावत राख्न, आफ्नो कल्चर संस्कृतिलाई भाषा भेषालाई पनि जगाइराख्ने हेतुले विगत चार वर्षदेखि हामी महारेडियो एडलेड सहरबाट सञ्चालन हुँदै आएको रेडियो कार्यक्रम भोइस अफ साङ्ग्रिला, जुन कार्यक्रम रहेको छ नेपालीस कल्चर सोसाइटी अफ साउथ अस्ट्रेलियाको प्रस्तुति, साउथ अस्ट्रेलियाको पहिलो नेपाली आवाज रेडियो साप्ताहिक लोकप्रिय ढुकढुकी कार्यक्रम भोइस अफ साङ्ग्रिला भन्ने गर्दछौँ हामी. र विशेष गरी यो रेडियो प्रवासमा रहेर नेपालीहरूले के कस्तो काम गर्छन् र प्रवासमा मात्रै नभएर अस्ट्रेलिया बाहेक जहाँ रहनु भएको छ नेपालीहरू, जहाँ जस्तो अवस्था रहनु भएको छ, नेपालीहरूले गर्नुभएको प्रगति, नेपालीहरू गर्नुभएको उल्लेख्य समाचार गीत संगीतका साथमा यहाँहरूमा हामी हरेक आइतबार आउने गर्दछौं. र श्रोताहरू, कार्यक्रम हो विविध भोइस अफ साङ्ग्रिलामा हामी विविध रोचक जानकारी, मनोरञ्जन एवं मिठा मिठा गीत संगीतका साथै सूचना, समाचार, साहित्य, खेलकुद, प्रविधि, स्वास्थ्य, शिक्षा, रमाइला प्रस्तुतिका कोसेलीहरू लिएर यहाँहरू माझमा आइसकेको छु. आज 254 श्रृङ्खला लिएर विगतमा चाहिँ आज पनि यहाँहरू माझ रहेर म एक घन्टा समय बिताउनेछु यहाँहरूमा र तपाईँ पनि हामीलाई पक्कै पनि समय दिएर एक घन्टा रमाइलो गर्नुहुन भनेर भन्दै हामी कार्यक्रम अगाडि बढाउन चाहन्छौँ. र श्रोताहरू, कार्यक्रम अवधिभर रहेर आज म यहाँहरूलाई म स्वागत स्वरूप पहिलो राष्ट्रिय गान सुनाउनेछु. त्यसपछि अरू स्वागत गीत स्वरूपमा राष्ट्रिय गान र विज्ञान प्रविधिका कुरा पनि गर्दैछु. स्वास्थ्य सम्बन्धीका पनि कुरा गर्नेछु. श्रोताबाट प्राप्त लेख रचनाहरू पनि म पढेर सुनाउनेछु यहाँहरूमा. र 2014 नोबेल शान्ति पुरस्कार प्राप्त ककले गरे भनेर पनि यहाँहरूमा म प्रस्तुत गर्न चाहन्छु. र फेसबुकमा पनि यहाँहरूलाई कुनै सन्देश र आफन्तजन समक्ष यहाँहरूको सन्देश पुर्याउन चाहनुहुन्छ भनेदेखि चाहिँ म यहाँहरूमाझ रेडियो एडलेटबाट यहाँहरूलाई म तत्पर तपाईँको टेलिफोन अथवा तपाईँको मेसेज सन्देश आफन्त जनसमक्ष पुर्याउने म कोसिस गर्नेछु. र हामीलाई फोन गर्नुहोस् 83 13 5000, यानि कि तपाईँ साउथ अस्ट्रेलिया बाहिर हुनुहुन्छ भनेदेखि चाहिँ 08 83 13 5000 08 83 13 5000 यानि कि हामीलाई फेसबुक पेज www.facebook.com/साङ्ग्रिलाका आवाजहरूमा पनि उपलब्ध हुनेछौँ. सुधार, मैले यो छोटो जानकारी पछि यहाँहरूलाई मैले पहिलो साङ्गीतिक कोसेली राख्नै पर्ने हुन्छ. जुन रहेको छ सदा चाहिँ राष्ट्रिय गान रहेको छ यहाँहरूको लागि. स्वीकार गर्नुहोस् यो गीत, त्यसपछि म अरू खोराक लिएर आउनेछु. रेडियो भोइस अफ साङ्गिला सुन्दै रहनुहोला.
नेपाल देख्न पाऊ बिउझेर नेपालकै माटोलाई ढोक्न पाऊ एउटै छ इच्छा मनमा शान्ति देख्न पाऊ यो चन्द्र सूर्य झण्डा उचाली राख्न पाऊ सगर माथा जस्तै भएर बाँच्न पाऊ नेपाल आमा नेपाल नेपाल सन्देश विश्व भरि नै छर्नु छ जन्मिए म यही देशमा देशकै मुहार फेर्नु छ बुद्धको शान्ति सन्देश विश्व भरि नै छर्नु छ गीतमा पनि
श्रोताहरू सगरमाथा भए जस्तै उच्च शिखर झैँ बस्न पाऊँ चन्द्र सूर्य झण्डा सधैँ फरफराउन पाऊँ भन्दै थिए गायक गायिकाहरू र निकै ज्ञानवर्धक र देशप्रेमी गीत यहाँहरूलाई मैले प्रस्तुत गरेँ श्रोताबिन निकै देशप्रेमी गीत थियो र यो गीत यहाँहरूले पनि मन पराइदिनु भयो होला भन्ने एकैछिन भयो भने आफ्नो देश फर्केर एकैछिन भयो भने मनोरञ्जन लिनुभयो भन्ने मैले आशा लिँदै कार्यक्रम अगाडि बढाउन चाहन्छु श्रोताबिन अहिलेको जुन चर्चामा रहेको नोबेल शान्ति पुरस्कारको विषयमा म चर्चा गर्न चाहन्छु पाकिस्तानी बाल शिक्षा अभियन्ता मलाला युसुफलाई र भारतीय बाल अधिकार कर्मी कैलाश सत्यार्थीले संयुक्त रूपमा 2014 नोबेल शान्ति पुरस्कार पाएका छन् 17 वर्षीय मलाला र नोबेल पुरस्कार पाउने सबैभन्दा कम उमेरकी हुन् उनले इस्लामिक मुलुकका महिलालाई शिक्षा दिनुपर्छ भन्ने अभियान चलाएकी छिन् उनको अभियानको विरोधमा सन् 2012 तालिबानले उनीमाथि गोली प्रहार गरेको थियो। गोली प्रहारमा गम्भीर घाइते उनको बेलायतमा उपचार गरिएको थियो। त्यसपछि उनी संसारभर चर्चित भएकी थिइन्। त्यसपछि उनले आफ्नो अभियानलाई संसारभर झनै तीव्र बनाउँदै गएकी थिइन्। उनी गत वर्ष पनि यो पुरस्कार पाउने सूचीको सर्वाधिक लोकप्रिय सूचीमा थिइन्, तर गत वर्ष उनलाई कम उमेर भएका कारण यो पुरस्कार दिएको थिएन। पुनः यस पटकको लागि पनि उनी मनोनयनमा परिन् र बाजी मारिन्। यसपटक पनि उनको उमेर नोबेल शान्ति जस्तो विश्वकै सबैभन्दा प्रतिष्ठित र सर्वाधिक राशिको पुरस्कार पाउने उमेर नभइसकेको भनेर उनको आलोचना गरिएको छ। यसै गरी नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफलाई तस्विर गर्दै भारतीय नागरिक कैलाश सत्यार्थीले पनि बच्चनपन बचायो नामको एक गैर सरकारी संगठन चलाइरहेका छन्। यो संगठनले बाल मजदूरको हितमा काम गर्दै आएका छन्। पुरस्कार घोषणा भएपछि सत्यार्थीले बीबीसीसँग भनेका छन्, यो सबै भारतीय नागरिकको गौरवको विषय हो। यो त बाल मजदूरको सम्मान र हितका लागि हो, जो उदाउँदो अर्थतन्त्र भएको मुलुकको नागरिक भएर पनि दासस्ता सहनु परेको छ। उनले अबका दिनमा पनि संसारका सबै बाल मजदूरमा हितमा समर्पित हुने बताएका छन्। नोबेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थी र पहिलो भारतको एक प्रदेशबाट हुनुहुन्छ र उहाँ हुनुहुन्छ एपी। यसलाई फेरि सुन्नुहोस्, नोबेल शान्ति पुरस्कारको घोषणा गर्दै उहाँलाई सुम्पी नोबेल शान्ति पुरस्कार दिएको छ। व्यवहार मात्र सत्यका साहित्यका लागि यो पुरस्कारको घोषणा गरिएको छ। उक्त पुरस्कार फ्रान्सेली साहित्यकार प्याट्रिकट मोडियोनालाई दिएको छ। श्रोताहरू, मैले यो नोबेल शान्ति पुरस्कारको बारेमा छोटो चर्चा गरेँ, जुन पाकिस्तानी एकजना बालिका भनौँ लिएर एकजना भारतीय नागरिकले पाएका छन्, जहाँ कि उहाँहरूले चाहिँ देशमा शान्ति यानि कि महिलालाई शिक्षा दिनुपर्छ भनेर चाहिँ मलाले कुरो उठाउँदाखेरि उनलाई गोली प्रहार समेत भएको थियो र उनी घाइते पनि भएका थिइन् र उनलाई लन्डन स्थित एउटा एक अस्पतालमा उपचार गरिएको थियो र उनी अहिले आएर चाहिँ शान्ति पुरस्कार पाउन उनी सफल भइन्। र श्रोताहरू, यसरी कार्यक्रम प्रस्तुत गरिरहँदा अरू कार्यक्रम पनि यहाँहरू माझमा प्रस्तुत गर्न झमर्को गर्दैछु श्रोताहरू, र कार्यक्रम सुनिरहनु भएको छ र अहिले तपाईँहरू रेडियो एडलेट 101.5 MHz सुनिरहनु भएको छ भनेदेखि तपाईँका कुनै आफन्तजन समक्ष सन्देश छन्, यानि कि केही कार्यक्रम गर्दै हुनुहुन्छ भने हामीलाई फेसबुक पेजमा इन्भल्भ गर्नुहोस्। हामी यहाँहरू माझ फेसबुकमा अनलाइन रहिरहेका छौँ। तपाईँको कुनै गीत अनुरोध गर्नु छन् भनेदेखि पनि हामीलाई मेसेज गर्नुहोस्। म लाइभ रहेको छु यहाँहरूमाझ र यहाँहरूमाझ म अरू प्रस्तुतिहरू दिएर जानेछु। र श्रोताहरू, आज एडिलेडमा भने गायक दीपक भट्टाचार्यको घनाघोर कन्सर्ट भइरहेको छ। पप गायकको क्षेत्रमा परिचित गायक दीपक भट्टाचार्यले एडिलेडमा साङ्गीतिक कार्यक्रम गर्ने भएका छन्। लेटस द वर्ल्ड डान्स इन नेपाली म्युजिक भन्ने नाराका साथ विभिन्न देशका कार्यक्रम, यसलाई फेरि सुन्नुहोस्, नेपाली म्युजिक भन्ने नाराका साथ विभिन्न देशमा कार्यक्रम गरिरहेको उनको समूहले अक्टोबर 12 तारिक यानि कि आज एडिलेडमा कार्यक्रम गर्न लागेको छ। परम्परागत नेपाली मौलिक बाजाहरूलाई विदेशमा परिचित गराउन र नेपाली संस्कृतिको प्रवचन गर्न भट्टाचार्यले कार्यक्रम गरिरहेका छन्। उनले नेपाली बाजा र आधुनिक संगीतको मिश्रण गरी म्युजिक भिडियो समेत निर्माण गरेका छन्। पश्चिममा संगीत प्रति झुकाव राख्ने नेपाली युवाहरूलाई परम्परागत नेपाली संगीतको महत्व प्रति सचेत गराउने र विदेशमा समेत नेपाली संगीत सुनाउने प्रयास स्वरूप यो कार्य गरिरहेको गायक दीपक बज्राचार्य बताउँछन्। एडिलेडको एचक्यू कम्प्लेक्समा हुने कार्यक्रममा बज्राचार्यलाई रिदम ब्यान्डले साथ दिनेछ। द क्रेम अफ द रिदम नाम दिएको उक्त कन्सर्टमा थाई ब्यान्ड हामी नेपाली, डीजे रोज साथै अन्य स्थानीय कलाकारहरूले पनि प्रस्तुतिको स्थानीय कलाकारहरूको पनि प्रस्तुति रहने आयोजक सागीका उत्सव केसीले बताउनुभयो। कार्यक्रम हेर्नका लागि प्रवेश शुल्क $30 राखिएको छ। कार्यक्रम जुन भइरहेको छ एचक्यू कम्प्लेक्समा, त्यहाँ कार्यक्रम भएर तपाईँहरू पनि जान सक्नु भएको छैन भने चाहिँ उहाँद्वारा गाइएको गीत म यहाँहरूलाई म राख्न चाहन्छु। जुन गीत रहेको छ काली काली हिसी परेकी, जुन गायक हुनुहुन्छ अहिले जुन एचक्यू कम्प्लेक्समा गाइरहनु भएको होला, र हामी पनि एकैछिन उहाँको गीतबाटै मनोरञ्जन लियौं। काली काली हिसी परेखी मैले त कोनि के गायक दिग्बा बजाचार्यले निकै सान्दर्भिक तरिकाले राम्रो गीत उहाँहरूले प्रस्तुत गरेर प्रस्तुत भइसकेको छ र यो गीत यहाँहरूले पनि जुन अहिले एचक्यू कम्प्लेक्समा भइरहेको होला र पनि तपाईँहरूले यो गीत सुनेर मनोरञ्जन लिनुभयो भन्ने मैले पूर्ण आशा लिएँ श्रोताबिन। कार्यक्रममा भोइस अफ साङ्गिला रेडियोहरूले 101.5 मेगाहर्जको तरङ्ग अन्तर्गत हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म आउँछ गर्दछ र तपाईँ पनि हामीलाई जहाँ रहनुहुन्छ जस्तो अवस्था रहनुहुन्छ जहाँ विश्वकै कुना कुनामा रहनुहुन्छ रहनु भएको छ भने पनि हामीलाई अनलाइन सुनिरहनु भएको छ होला र यसका लागि यदि तपाईँ रेडियो एडलेट भर्खर ट्युन गर्दै हुनुहुन्छ भनेदेखि चाहिँ www.radio.adelaide.edu.au मार्फत पनि हामीलाई संसारभर सुनिरहनु भएको छ। यस अलावा हामीलाई लोकल रेडियो 101.5 मेगाहर्ज एफएम अथवा फ्रिक्वेन्सी मोडुलेसनमा पनि यहाँ हामी उपलब्ध छौँ। श्रोताहरू हिजोमा त भर्खरै हामीले अस्ट्रेलियाको न्युजमा हामीले भेटेका थियौँ हेरेका थियौँ सुनेका थियौँ जुन वर्तमान अस्ट्रेलियाको वर्तमान प्रधानमन्त्री टोनी एबोट होबर्टमा गएर एउटा नेपाली घरमा गएर जहाँ चाहिँ एउटा बिरामीको अवलोकन गर्नुभएको छ र यस सन्दर्भमा हामीले उहाँ कस्तो बिरामी हुनुहुन्छ को बिरामी हुनुहुन्छ र टोनी एबोट उहाँ चाहिँ कसरी उहाँ बिरामी हेर्न चाहिँ कसरी सम्भव भयो त नेपालीको घरमा भन्ने सवालमा यति बेला टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ उहाँकै आफ्ना नातेदार इन्द्र खड्काजी उहाँलाई टेलिफोन सम्पर्क भनिन्छु उहाँबाट चाहिँ पूर्ण जानकारी पाऊ उहाँलाई म सम्पर्क लिइहाल्छु। हेलो इन्द्रजी नमस्कार।
नमस्कार खविन्द्रजी।
हजुर हजुर इन्द्रजी तपाईँको खबर के छ?
म ज्यादै खुसी छु ठिकै छ। होबर्टमा अहिले भर्खरै जाडो सकिएर गरम भर्खर सुरु भएको छ।
हजुर
ठिक छ। समग्रमा हेर्दाखेरि होबर्ट एकदमै राम्रो छ अहिले वातावरणको हिसाबले आज त एकदमै राम्रो छ।
हजुर हजुर इन्द्रजी मैले अलिकति हिजो मात्रै न्युजमा देखेको थिएँ र जताततै फेसबुक सामाजिक सञ्जालमा पनि देखेको थिएँ चाहिँ सुरजन मगर जुन बिरामी हुनुहुन्छ र प्रधानमन्त्री टोनी एबोट सुरजन मगरको घरमा यो सम्भव कसरी भयो होला जानकारी पाउन?
खगेन्द्रजी यसलाई चाहिँ हामीले एउटा सौभाग्य यसलाई अवभाग्य मान्नुपर्ने हुन्छ। यो चाहिँ म अहिले यसलाई अलिकति मैले यसको ब्याकग्राउन्ड अर्थात् यसको पृष्ठभूमिलाई मैले बताउनै पर्ने हुन्छ सबैलाई।
हजुर
जो जसले अहिले यो 101.5 मेगाहर्ज भोइस अफ साङ्ग्रेला सुन्दै हुनुहुन्छ उहाँहरूलाई कति भ्रम हुन सक्छ र यो चाहिँ के हो भने जो मेरा काडु भाइका छोरा हुनुहुन्छ नानी सुरजन मगर उहाँ चाहिँ 15 वर्षको हुनुहुन्छ। उहाँ आउनु भएको लगभग 18 महिना होबर्ट ताजमनियामा आउनु भएको 18 महिना भयो र अहिले हालै मे महिनामा उहाँको सामान्य बिरामीदेखि लिएर गएर हामीले उपचारमा अगाडि बढाउने बढाउने क्रममा चाहिँ उहाँलाई एउटा जहाँ एक्युट लिम्फोपेटिक ल्युकोमिया भनिन्छ
त्यसलाई चाहिँ नेपालीमा पूर्ण रूपमा भन्दा के भन्नुहुन्छ किनभने हाम्रो श्रोताहरू त सबै अङ्ग्रेजीमा परिपक्व हुनुहुन्न त्यसले गर्दाखेरि यसलाई नेपालीमा पूर्ण रूपमा प्रकाश पारिदिन अनुरोध गर्छु इन्द्रजी। म
धन्यवाद इन्द्रजी। यसलाई चाहिँ यो चाहिँ मैले जुन अङ्ग्रेजीमा एक्युट लिम्फोपेटिक ल्युकेमिया भने यसलाई चाहिँ यो चाहिँ मेडिकल ल्याङ्ग्वेज भनिँदो रहेछ। यो चाहिँ खासै भन्दा हाम्रो जुन हड्डी अर्थात् जहाँ चाहिँ बोन भनिन्छ हड्डी त्यसमा जहाँ चाहिँ हाम्रो खुन उत्पादन गर्ने ठाउँ हो अर्थात् बोन मेरो भनिन्छ हामी त्यो मासी जहाँ हड्डीको मासी भनिन्छ त्यो मासीले हाम्रो व्हाइट ब्लड सेल र रेड ब्लड सेल जहाँ उत्पादन गर्ने गरिन्छ तर त्यो मासीले चाहिँ भाइ सुरजनको केसमा चाहिँ उसको अवस्थामा चाहिँ सेतो ब्लड सेल चाहिँ अत्याधिक अर्थात् व्हाइट ब्लड सेल चाहिँ अत्याधिक रूपमा उत्पादन भएकोले गर्दाखेरि यसलाई हामीले समग्र बुझ्ने भाषामा भन्दाखेरि एउटा यसलाई क्यान्सर भन्दाखेरि फरक पर्दैन। यो बिल्कुलै एउटा ब्लड क्यान्सर भने पनि हुन्छ। त्यस्तो अवस्था हाम्रो एउटा दुःखनीय अवस्था आइपऱ्यो। भाइले त्यो बिराम झेल्नु परिरहेको छ
भनेपछि उहाँको
पनि चलिरहेको छ
अनि उहाँको उपचार कतिसम्म र कहाँसम्म पुगेको छ र उहाँको स्वास्थ्य लाभको कहाँसम्म पुगेको छ जानकारी पाउन त पनि इन्द्रजी।
यसलाई चाहिँ भन्नुपर्दाखेरि औपचारिक रूपमा मे महिनाको 22 तारिकदेखि मलाई भन्ने लाग्छ, मलाई ठ्याक्कै दिन चाहिँ याकिन भएन, सायद 20-22 तारिकदेखि भए एडमिसनमा हस्पिटल एडमिटेड भए, एडमिटेड भइसके पछाडि उसलाई अब कति डायग्नोज गर्ने कुरा, पत्ता लगाउने, कसरी जाँचबुझ गर्ने, के हो भन्ने, उसले सामान्य एउटा पछाडि ढाड दुख्यो भनेर उसले चाहिँ सिम्टम्स त्यसरी देखा परेको थियो, तर उसलाई लगेर भरे सबै कुरा ब्लड टेस्ट गर्दा गर्ने क्रममा लगभग 26 तारिकको दिन, मे महिनाको गत मे महिनाको 26 तारिकको दिन चाहिँ उसलाई त्यो ब्लड क्यान्सर भएको चाहिँ पत्ता लाग्यो। त्यस पछाडि उहाँलाई तुरुन्तै मेलबोर्न जहाँ चाहिँ रोयल चिल्ड्रेन हस्पिटल भनिन्छ त्यहाँ लानुपर्ने अवस्था बन्यो, उहाँलाई रेफर भाइलाई रेफर त्यहाँ गरियो। त्यस पछाडि तुरुन्त म आफै इन्भल्भ भएर उसलाई तुरुन्तै भोलिपल्टै चाहिँ 28 तारिकको दिन भन्ने लाग्छ मलाई, 28 तारिकको दिन यहाँबाट एयर एम्बुलेन्सबाट हामीले उसलाई मेलबोर्नको रोयल चिल्ड्रेन हस्पिटलमा लगियो, त्यहाँ एडमिट गरियो। त्यस पछाडि उसलाई निरन्तर त्यहाँदेखि लिएर गएर लगभग 4 महिनाको उपचार त्यहाँ चलो, उसलाई त्यहाँ उपचार गरियो, गर्ने सबै प्रविधि सबै अप्नाएर त्यहाँ उपचार गरियो र अहिले भर्खर चाहिँ भाइ धेरै राम्रो भएर देख्दा हामीले फिजिकली उसलाई एकदमै राम्रो देखिन्छ, तर अब
भनेपछि
कति लामो जान्छ।
हजुर, भनेपछि इन्द्रजी उहाँलाई जुन हवर्डबाट चाहिँ मेलबोर्न लगिएको थियो र त्यो मेलबोर्नमा अवधि जुन 4 महिनाको अवधिमा रहँदाखेरि प्रधानमन्त्री टोनी एबट अस्पतालमा उहाँ निरीक्षण गर्न आउनु भयो कि भएन?
त्यो चाहिँ सम्भव भएन, त्यो चाहिँ के भयो भन्नुहुन्छ नि खविन्द्रजी, उसलाई जो 4 महिना त्यहाँ बस्नु पर्ने उपचार भयो, उसलाई एकदमै एकदमै राम्रो खालको उपचार भयो, त्यस पछाडि उसलाई यसो घरमा रिफ्रेसमेन्टको लागि पनि घरमा भेट्ने परिवार, अब उसले अब 4 महिनाको ग्याप भनेर उसलाई फेरि ब्याक होबर्ट पठाइयो, जहाँ कि आज 2 हप्ता हुन लाग्यो। त्यस पछाडि होबर्ट तुरुन्तै उसलाई फेरि एयर एम्बुलेन्सबाट ल्याइयो र फेरि हस्पिटल लगियो, पहिला हस्पिटलबाट एक दिन एक रात त्यहाँ राखिएर मात्रै डिस्चार्ज गरियो घर लानको लागि। त्यो डिस्चार्ज गर्नुभन्दा अगाडि चाहिँ जहाँ अस्ट्रेलियाको एउटा संस्था रहेछ, यो जुनलाई चाहिँ हामी मेक अ विस फाउन्डेसन भनिँदो रहेछ, यो फाउन्डेसन चाहिँ जो ज जसको कामना छ, ज जसको चाहना छ, त्यो पुरा गरिदिने एउटा फाउन्डेसन रहेछ, त्यसलाई चाहिँ होबर्टमा सृजनका लागि भनेर विशेष उसको विशेषहरू के छ भनेर चाहिँ उसलाई लिस्ट गर्न, अर्थात् उसका इच्छालाई त्यहाँ लेख्नका लागि कसैले हामीलाई हस्पिटलबाट आग्रह गर्नुभयो, भरे गर्दै बुझ्दै लाँदाखेरि विस फाउन्डेसनबाट आउनु भएको रहेछ, त्यो चाहिँ उहाँहरूको सुविधा रहेछ। त्यसले गर्दाखेरि हामीहरूले विस त्यति बेला तत्काल हामीहरूले के गर्ने त उसको चाहना के हो भन्ने कुरा ठक्कै भन्न सक्यौँ, तर हामीहरूलाई त्यति बेला एउटा मात्रै भनौँ बाणी जस्तो के भयो भने अचानक चाहिँ सुरजन भाइले प्रधानमन्त्री भेट्ने भन्ने उसको पहिलो भनाइ चाहिँ त्यहाँबाट निक्ल्यो, र अरू चाहिँ विशेषहरू पछाडि लेख्ने भयो, हाम्रो सोच भयो, तर त्यो पनि सम्भव हुन्थ्यो असम्भव हुन्थ्यो त्यो थाहा भएन, र पनि हामी एकदम अचानक भाइको मुखबाट स्फूर्त त्यो कुराहरू निक्लिँदाखेरि हामी त्यसलाई कति भोलि गएर व्यावहारिक बनाउन सकिन्छ भन्ने कुरामा हामी अलिकति होमवर्क गर्नतिर लाग्यौँ, र फेरि हामीलाई एक हप्तासम्मको टाइम दिएको थियो विस लिस्ट तयार गर्नको लागि। पहिलो विस लिस्टमा उसलाई हो त प्रधानमन्त्रीलाई भेट्ने, दोस्रो उसको स्वयं मामा अहिले नेपालमै हुनुहुन्छ विष्णु मगर, उहाँलाई फेरि अस्ट्रेलियामा ल्याउनका लागि केही पहल गरिदिने, विशेष यी दुईटा चाहिँ ठुलो भाइको कामना अर्थात् इच्छा थियो, कुराहरू गरिएको थियो, र नम्बर वान प्रधानमन्त्रीलाई भेट्ने इच्छा चाहिँ हो, यसरी नै अगाडि बढ्दै गएको छ खगेन्द्रजी।
भनेपछि अब यहाँदेखि उताको उहाँको उपचार कति सम्भव छ, के छ, प्रधानमन्त्रीले के भन्नुभयो भाइ सुरजनको बारेमा?
अहिले चाहिँ अहिले हामीले देख्दा चाहिँ एकदमै उल्लेखनीय, यसलाई एकदमै भनौँ यसलाई सन्तोषजनक मान्नुपर्छ, एकदमै सुधार भएको देखिन्छ हामीले, तर अब मेडिकल्ली हेर्दाखेरि डक्टरहरूले हामीलाई बताए अनुसार उसको अझै पनि केही भागको जुन ल्युकेमिया भन्ने जुन पछाडि उसको जहाँ एकदमै उसलाई ग्रसित पारिएको जग्गा छ, जुन ठाउँ छ, त्यो ठाउँबाट त्यो हटाउनलाई उसलाई केमोथेरापी, रेडियोथेरापीदेखि लिएर इत्यादि गरियो जे जे गर्नुपर्ने, र पनि अझै केही भागमा चाहिँ अझै त्यो ल्युकेमिया भन्ने चाहिँ अझै नहटेकोले गर्दाखेरि पछिल्लो अवस्थाको आएर डक्टर अलिकति त्यसमा असन्तुष्ट भएको पाइएको छ हामीले जहाँसम्म हामी परिवार स्रोतले हामीले बुझे अनुसार चाहिँ र अझै पनि अब हामी आशमै छौँ र तर पनि के लाग्छ भने यो चाहिँ भाइको चाहिँ एकदमै एक्युट एकदमै अलिक गम्भीर अनौठो खालको यो भएको यो रोग भएकोले गर्दाखेरि हामी यो अवस्थामा हामी 50-50 छौँ अहिले।
हजुर हजुर, भनेपछि अन्त्यमा उहाँले प्रधानमन्त्री आफ्नै निवासमा भाइ सुजनकै बसेकै निवासमै गएर पनि कुराकानी गर्नुभयो र अन्तिममा उहाँले चाहिँ के कामना गरेर फर्काउनु भयो त?
त्यसरी नै खगेन्द्रजी के भयो भन्दा भन्नुपर्छ भने हामीले हिजो चाहिँ हामीले विज जब तयार पारेर हामीले त्यो मेक अ विज फाउन्डेसनलाई हामीले दिइसक्यौँ त्यस पछाडि उहाँहरूले गृह कार्य गरेर चाहिँ हामीलाई अचानक हिजो 9 बजे बिहान फोन आयो। फोन आउँदाखेरि ल टोनी एबोट तपाईँहरूको पहिलो विज लिस्टलाई पुरा गर्नको लागि टोनी एबोट तपाईँहरूको घरमा आउँदै हुनुहुन्छ भनेर अचानक हामीलाई फोन आयो 9 बजी र कति बजी आउँदै हुनुहुन्छ भन्दा 12:45 तपाईँहरूको घरमा तपाईँको छोरा नानीलाई भेट्न आउँदै हुनुहुन्छ भनेर हामीलाई फोन आए पछाडि हामी तयारी भयौँ। या विशेष त त्यही विज मेक अ विज फाउन्डेसनबाट उहाँहरूबाट भोलिन्टियरहरू आएर उहाँहरूले के गर्नुपर्ने कस्तो व्यवस्था गर्नुपर्ने त्यो गर्नुभयो उहाँ आउनुभन्दा अगाडि र विशेष गरी त्यहाँ अब घरलाई निगरानी गर्न त्यसलाई अलिकति डिटेक्टिभ्सहरू आएर यसो सामान्य घरहरू निरीक्षण गर्नुभयो। त्यस पछाडि हामी 12:45 प्रतीक्षामा रह्यौँ र उहाँ आउनुभयो, प्रधानमन्त्री आउनुभयो। आए पछाडि हामीले सामान्य रूपले हाम्रो हामीले भनौँ न सोच त्यति बेला जति सोच बनायौँ त्यो आधारले हामीले उहाँलाई स्वागत गऱ्यौँ, फुलगुच्छिया दिएर स्वागत गऱ्यौँ। विशेष भाइ सुमनले चाहिँ सुरजनले चाहिँ स्वागत गरे र त्यस पछाडि हामी 5-7 मिनट जति बाहिरै सुमनसँग अङ्कमाल गर्ने यसो ग्रिटिङ गर्ने कुराहरू भयो र साना बालबालिकाले पनि उहाँलाई भुटानीका साना बालबालिकाले पनि स्वागत गर्नुभयो फुलगुच्छी दिएर। त्यस पछाडि हामी घरभित्र गएर चाहिँ सुजनको विशेष म्युजिक उहाँले एकदमै उहाँ चाहिँ भनौँ पारङ्गत नभनौँ तर एकदमै एकदमै धेरै नै भनौँ प्रतिभाको चाहिँ ध्वनि हुनुहुन्छ सुमन भाइ। तबला बजाउने, गिटार बजाउने, यस्तो म्युजिकमा एकदमै त्यो म्युजिकल फ्यामिली हो त्यो चाहिँ। त्यसले गर्दा सुमनमा चाहिँ अझै त्यो प्रतिभा अति भएकोले गर्दा एउटा गिटारको विशेष दसैँको धुन भाइले चाहिँ एकदम ट्युन गरेर सुनाउनु भयो र अर्को एउटा कुन मलाई यकिन भएन एउटा इङ्ग्लिस गाना पनि सानो ट्युन सुनाउनु भयो उहाँको रिक्वेस्टमा, टोनी एबोटको रिक्वेस्टमा। र विशेष अझै फिजिकली भेट्दाखेरि अझै अब एउटा पुरा त भयो, उहाँसँग फिजिकली भेट त भयो, अझै के छन् भन्ने कुराहरू सोध्ने क्रममा चाहिँ टोनी एबोटले सोध्नुभयो र भाइले विशेष उहाँको मामा जो विष्णु मगर हुनुहुन्छ अहिले नेपालमै हुनुहुन्छ उहाँलाई भेट्न पाऊँ, उहाँलाई ल्याइदिनुहोस् भन्ने कुरा अझै भाइले तीव्र रूपले अगाडि राख्दाखेरि त्यसलाई एकदमै सकारात्मक हिसाबले लिएर चाहिँ म यसलाई अध्ययन गरेर म अहिले यसलाई प्रमिस चाहिँ गर्दिनँ तर जहाँसम्म म यसलाई पोसिबल बनाउँछु भनेर उहाँ जानुभयो। त्यसले गर्दाखेरि भाइ एकदमै हर्षित भए र सपरिवारसँग सबैसँग एक आपसको आफ्नो उहाँले गफगाफ गर्नुभयो र त्यस पछाडि हामी आधा घन्टा लगभग
ठिकै छ। इन्द्रजी, जुन परिवारले जुन एउटा बिरामीको जुन एउटा शोक थियो त्यो शोक प्रधानमन्त्रीले पुरा गरिदिनु भएको छ। प्राय भाइले जुन कामना गरेको थियो त्यो प्रधानमन्त्रीले पक्कै पनि पुरा गरिदिन् र भाइको हामी वैशव साङ्गिला र सम्पूर्ण एडिलेटवासीको तर्फबाट पनि भाइको शीघ्र स्वास्थ्य लाभको कामना गर्छौँ। र इन्द्रजी, जाँदा जाँदै एउटा तिहारको गीत छ, नेपाली चलचित्र कोहिनूरको गीत, यो कसलाई सुनाउन चाहनुहुन्छ इन्द्रजी?
त्योभन्दा अगाडि अलिकति हजुरको समय लिएर म के भन्न चाहन्छु भने यो जो यो हामी सम्पूर्ण भुटानीका लागि नै यो भनौँ न ऐतिहासिक र अविस्मरणीय यो जुन क्षण भयो यो क्षणबाट हामी सबै भुटानी जो जो हामी नेपालमा हुँदा एउटा शरणार्थी थियौँ अहिले आएर यो अवसर पाएर अस्ट्रेलिया आएका छौँ उहाँहरूको लागि नै यो एउटा सम्पूर्ण चाहिँ ऐतिहासिक र अविस्मरणीय रहनेछ यो दिन भन्ने लागेको छ। र अन्त्यमा म यो भोइस अफ साङ्ग्रिला परिवार र यसलाई प्रायोजन गर्नुहुने सम्पूर्ण दाता र विशेष हजुरलाई धन्यवाद दिन चाहन्छु।
हजुर धन्यवाद जी,
यो अवसर दिनुभयो र अहिले बज्दैछ जुन गीत अब हजुरले भन्नुभयो यो गीतलाई चाहिँ मेरो सम्पूर्ण विशेष सुरजन भाइको शीघ्र स्वास्थ्य लाभको कामना सहित म सम्पूर्ण परिवार मेरो श्रीमती र मेरो विशेष छोरी सिमरन खड्काको लागि यो गीत म समर्पण गर्न चाहन्छु।
हवस् धन्यवाद तपाईँको जुन समयको लागि अमूल्य समय दिनुभयो त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद र आगामी कार्यक्रममा पनि हामी तपाईँलाई जोड्ने कोसिस गर्छौँ, सम्पर्कमा रहिदिनु होला।
धन्यवाद धन्यवाद खगेन्द्रजी र यो भोइस अफ संग्रीलालाई धेरैभन्दा धेरै धन्यवाद।
हवस् धन्यवाद इन्द्रजी। तर उहाँकै अनुरोधमा यो गीत बजिरहेको छ, कोहिनूर चलचित्र जुन तिहार सम्बन्धी गीत छ र उहाँले जुन सुरजन भाइको बारेमा चाहिँ जानकारी गराएर हामीबाट बिदा लिइसक्नु भएको छ। उहाँ हुनुहुन्थ्यो इन्द्रखण्डका हाल होबर्टबाट।
यहाँहरू सुन्दै हुनुहुन्छ नेपाली मन नेपालीपनमा समर्पित रेडियो कार्यक्रम साङ्ग्रिलाका आवाजहरू रेडियो एडिलेड 101.5 FM मा।
श्रोताहरू समय 7:10 जान लागेको छ, यहाँहरूमाझ अब समाचार प्रस्तुत गर्न चाहन्छु। जोभन्दा अगाडि यहाँहरूले सुन्नुभयो कोहिनूर चलचित्र जुन तिहार आउन लागेको तिहारलाई यहाँ तिहारलाई स्वागत गर्दै यहाँहरूमाझ मैले एउटा तिहार सम्बन्धी गीत प्रस्तुत गरेँ, पक्कै पनि यहाँहरूले मन पराइदिनु भयो होला। अब प्रस्तुत छ समाचार। गैर आवासीय नेपाली संघले आफ्नो संघ स्थापनाको अवसरमा साताव्यापी विभिन्न कार्यक्रमहरू जारी राखेको छ। नेपाल सरकारले नै अक्टोबर 11 गैर आवासीय नेपाली दिवस एनआरएनए डे घोषणा गरेपछि हरेक अक्टोबर 11 तारीकमा गैर आवासीय नेपालीहरूले एनआरएन डे मनाउँदै आएका छन्। गैर आवासीय नेपाली दिवस अन्तर्गत उनीहरूले यही अक्टोबर 5 विविध कार्यक्रमहरू जारी राखेको गैर आवासीय नेपाली संघका प्रवक्ता मन केसीले जानकारी दिनुभयो। उनका अनुसार शुक्रबार काठमाडौँको शंखमूल घाटमा एनआरएन गार्डनको शिलान्यास गरियो। एनआरएनडे मूल समारोह समितिका शनिबार प्रधानमन्त्री सुशील कोइरालाले होटल याकन यतिमा दिउँसो 2 कार्यक्रम उद्घाटन गर्ने कार्यक्रम रहेको छ। यस्तै शनिबार दिवसका दिन स्वयम्भू र पशुपति मा पूजा गैर आवासीय नेपाली संघको लगानीमा निर्माणाधीन सेराटेन काठमाडौँ होटलको शिलान्यास एवं विभिन्न परोपकारी कार्य हस्तान्तरण गरिने पनि प्रवक्ता केसीले जानकारी दिए। यसका अतिरिक्त बाढ़ी पीड़ितलाई सहयोग, खुल्ला विश्वविद्यालय सम्बन्धी कार्यपत्र, एनआरएन लगानी, पर्यटन प्रबन्धन, वैदेशिक रोजगार सम्बन्धी उद्धार कार्यक्रम, गैर आवासीय नेपालीको अनुभव, ज्ञान सिपको रूपान्तरण, विज्ञान तथा प्रविधि सम्बन्धी कार्यपत्रहरूमा छलफल समेत गरिएको एनआरएनले जनाएको छ। प्रधानमन्त्री सुशील कोइरालाले मुलुक शान्ति र स्थायित्वको बाटो अगाडि बढ़िरहेका बेला नेपालमा लगानी भित्र्याउन विदेशी लगानीकर्ता र गैर आवासीय नेपालीलाई आह्वान गरेका छन्। गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घलेले लगानीमा गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घलेले लगानीमा काठमाडौँ स्थापना हुन लागेको 5 होटल लग्जरी होटल एण्ड सेराटन काठमाडौँ होटलको शिलान्यास गर्दै प्रधानमन्त्री कोइरालाले भने, नेपाल लगानीका लागि भर्जिन ल्याण्ड हो, जहाँ लगानी गर्नुहोस्, शान्ति सुरक्षा ग्यारेन्टी हामी गर्छौं। विदेशमा आर्जन गरेको सिप र पुँजी नेपालमा भित्र्याउन र प्रत्यक्ष वैदेशिक लगानीको वातावरणका लागि पनि भूमिका खेलिदिन उनले गैर आवासीय नेपालीहरूलाई आग्रह गरे। एनआरएन अध्यक्ष शेष घलेले हिम्मत र साहसका साथ ठूलो लगानी गर्न लागेको भन्दै प्रधानमन्त्रीले यसले विश्वास समुदायमा नेपाल लगानी मैत्री मुलुक बन्ने सन्देश जाने विश्वासले नेपालका लागि अस्ट्रेलियाली राजदूत ग्लेन व्हाइटले सेराटनमा घलेले गरेको लगानी नेपालका लागि अस्ट्रेलियाको सबैभन्दा ठूलो लगानी भएको बताउँदै यसले अस्ट्रेलियाको पनि प्रतिष्ठा भएको बढ़ाएको बताए। सेराटन होटलका एसिया पेसिफिक क्षेत्रीय उपाध्यक्ष सीपी पुरीले एमआरटी ग्रुपसँग मिलेर सेराटन करिब 30 पुनः नेपाल आएको बताउँदै यसले नेपालको पर्यटन उद्योगलाई टेवा पुर्याउने विश्वास लिएको बताए। नवनियुक्त प्रधान न्यायाधीश राम कुमार प्रसाद शाहले इजलास छाडेर सभा सम्मेलनमा अर्थात गोष्ठीमा नजान न्यायाधीशलाई निर्देशन दिएका छन्। न्याय सम्पादनको समय अन्यत्र खर्च गर्न हुनबाट रोक्न अर्थात पदावली गरेकै दिन शुक्रबार उहाँले यस्तो निर्देशन दिएका हुन्। न्यायालयभित्र न्यायालयभित्र न्याय सम्पादनको काम छोडेर न्यायाधीशहरू सरकार र गैर सरकारी संस्थाहरूमा अतिथि बनेर जाने गरेको आरोप लगाउँदै आएको छ। उनले भ्रष्टाचार र अनियमिततामा उठेका गुनासा सम्बोधन गर्न मुद्दा सुनवाईको पेश व्यवस्थापन पनि प्रारम्भ गरेका छन्। बिहान 10:30 बेन्च लाग्ने र खाजा खान 1 समय छाडेर 4:30 अनिवार्य बस्ने व्यवस्था गरिएको छ। यस्तै प्रधान न्यायाधीश शाहले बलात्कार, हत्या, मानव बेचबिखन लगायतका गम्भीर विषयका प्रकृतिको विषयमा पनि मुद्दामा पनि उहाँले जुन 3 निर्णय सुनाउने योजना पनि अघि सारेको बताएका थिए। पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चौहानले राष्ट्रियता जोगाउनका निम्ति नेपाललाई सनातन हिन्दू राष्ट्र कायम गरिनुपर्ने बताएका छन्। राजधानीमा सनातन हिन्दू धर्म राष्ट्र नेपाल बचाऊ अभियानले आयोजना गरेको अन्तर्क्रियामा चौहानले धर्मनिरपेक्षताको नाममा देशलाई विखण्डन गर्ने सक्रिय हुँदै गएको प्रति चिन्ता व्यक्त गर्नुभयो। धर्मनिरपेक्षताका नाममा धर्म परिवर्तनलाई प्रशय दिएको भन्दै नेपालको राष्ट्रियता जोगाउनका लागि भए पनि नेपाल हिन्दू राष्ट्र नै हुनुपर्ने बताउनुभयो। त्यसै गरी नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काले हिन्दू राष्ट्र कायम हुन नसके
नेपालमा धार्मिक द्वन्द्व निम्तने चेतावनी दिए। थाइल्याण्डको ब्याङ्ककमा बस्दै आएका पूर्व युवराज पारसा अवैध लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन्। पटक पटक अवैध लागू औषध कारोबारमा समातिँदै आएका पारसा बुधबार दिउँसो फेरि ब्याङ्ककमा पक्राउ परेका हुन्। थाई समाचारका अनुसार पारसका साथबाट पार्सलका लागि प्याकिङ गर्ने साइटमा 5.8 ग्राम परिमाणका गाँजाका पोका बरामद गरिएको त्यहाँको प्रहरीले जनाएको छ। त्यस्तै लागू पदार्थ प्रयोग गरिएको हरियो रंगको प्लास्टिक ट्युब र थप दुईवटा त्यस्तै प्लास्टिकका ट्युब प्रहरीले बरामद गरेको छ। सो समाचारका अनुसार पारसका साथबाट प्रहरीले सेतो नम्बर प्लेटको बीएमडब्ल्यू कार र त्यसमा राखिएको लागू पदार्थ बरामद गरेको हो। पक्राउपछि थाई प्रहरीले उनलाई अपराधीका रूपमा हत्कडी लगाएर सार्वजनिक समेत गरेको छ। शाहलाई लागू औषध कारोबारमा मुद्दा अघि बढ़ाइएको बताइएको छ। र अन्त्यमा रहेको छ, ब्रह्माण्डको चारैतिर फैलिएर रहेको अदृश्य पिण्ड डार्क निएम्टर बारे नेपाली खगोल शास्त्रीले नयाँ तथ्य फेला पारेका छन्। अस्ट्रेलियामा अनुसन्धान र डाक्टर प्रज्वल काफ्रेले आकाश गंगा 9 मिल्की वेमा रहेको डार्क मेन्टरको तौल यस अघि मानिएको भन्दा करिब आधा मात्र रहेको पत्ता लगाएका हुन्। अस्ट्रेलियाको पर्थ स्थित युनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलिया अन्तर्गत इन्टरनेशनल सेन्टर फर रेडियो एस्ट्रोनोमी रिसर्च 9 आईसीआरएसआरमा कार्यरत जनकपुर 4 काफ्लेका अनुसन्धान अनुसार डार्क मेन्टरको तौल 8 खर्ब सूर्य पिण्ड बराबर मात्र छ। यो अनुसन्धानले सूर्यमण्डल समेत रहेको आकाशगंगालाई परिक्रमा गर्ने ठूलो आकाशगंगा 3 मात्रै किन छन् रु भन्ने खगोलशास्त्र क्षेत्रमा 2 दशकदेखि जारी खोज अनुसन्धानको जवाब काफ्रेले दिएका छन्।
साथ तिम्रो यही रात प्यारो रहे साथ तिम्रो यही रात प्यारो दिनी संग एकांत को बात प्यारो दिनी संग एकांत को बात प्यारो रहे साथ तिम्रो यही रात प्यारो रहे साथ तिम्रो यही रात प्यारो झुक्याएर घोची दिने फूल भन्दा
झुक्याएर घोची दिने फूल भन्दा छहारी दिने वृक्ष को पात प्यारो छहारी दिने वृक्ष को पात प्यारो तिमी संग एकांत को बात प्यारो तिमी संग एकांत को बात प्यारो रहे साथ तिम्रो यही रात प्यारो रहे साथ तिम्रो यही रात प्यारो सम्झिन्छु यो मोड मालर खनौदा
श्रोताहरू यो कार्यक्रम वैशाख साङ्गीलामा पुनः यहाँहरू स्वागत गर्दै अहिले सुनिरहनु भएको छ चन्द्रकान्त पौडेलको आवाजमा रहेको रहे साथ तिम्रो साथमा भन्दैछन् गायक र उहाँकै आवाजमा रहेको यो गीत अहिले ब्याकग्राउन्डमा बजिरहनेछ र म यहाँहरूलाई अर्को एउटा सामग्री प्रस्तुत गर्न चाहन्छु र जुन सामग्री रहेको छ स्वास्थ्य सम्बन्धी जानकारी र हामीलाई जब रोग लाग्छ तर हामी रोग लाग्दाखेरि कुन फलफुल खाने कस्तो खाने कुन रोगलाई लागेपछि कुन फल खानुहुन्छ हुँदैन त्यो यहाँहरूलाई म प्रस्तुत गर्न चाहन्छु र आजकलका मानिसहरूलाई थुप्रै प्रकारको रोग लागेको त्यो यहाँहरूलाई छ तपाईँलाई पनि पक्कै पनि हुनसक्छ यानि कि तपाईँलाई मधुमेह उच्च रक्तचाप थाइराइड जस्ता रोगले सताउन सकेको हुन्छ र प्रायः गरी 40 वर्ष नागिसकेका मानिसहरू बिचको सामान्य जस्तै भइसकेको छ यो रोग नेपालीहरूको खाने तरिका अलि भिन्न छ त्यो त यहाँहरू हामी सबै नेपाली हामी नेपालको भुटानको भएकोले गर्दा हामीलाई खाने तरिका विदेशी को अलि छैन हामीलाई त्यो नकल झकल हामीलाई आउँदैन हामी नेपाली पाराका छौँ दाल भात तरकारी खाँदा शरीरलाई चाहिने सबै पौष्टिक तत्त्वको परिपूर्ति हुन्छ भन्ने मान्यता अहिलेसम्म नै कायम छ धेरै जसो नेपालीहरूमा फलफुल खाने बानी विकास भइसकेको छैन धेरै जसो मानिसहरूले फलफुललाई पनि चाडबाडको बेलामा मात्र खाने गरेको पाइन्छ अर्कोतर्फ कस्तो रोग लागेका व्यक्तिले कस्तो फलफुल खानुपर्छ भन्ने विषयमा पनि ज्ञान नहुँदा मानिसहरूले कुनै फलफुल नखाने गरेको पाइएको छ र एक त फलफुल अरू खानेकुरा भन्दा पनि अलि महँगो हुने भएका कारण पनि नेपालीहरूले यसलाई नियमित सेवन गरेको पाइँदैन तर यदि तपाईँ फलफुल किनेर खानुहुन्न र पैसा बचाउनुहुन्छ भने रोगको उपचारका लागि डाक्टर र औषधिमाथि तपाईँको थुप्रै रकम खर्च हुन सक्छ त्यसले गर्दाखेरि आफ्नो रोगको अनुसार फलफुलको सेवन गर्नुहोस् र स्वास्थ्य रहनुहोस् श्रोताहरू म यहाँहरूलाई म एक एक भन्दै जानेछु तपाईँको बिमार आफ्नो पत्तो लाउनुहोस् तपाईँको बिमार कुन बिमार छ त्यस पछाडि म भन्दै जानेछु उच्च रक्तचाप यानि कि ब्लड प्रेसर हाई तपाईँहरू खानुहोस् अङ्गुर टमाटर तरबुजा केरा नासपाती बन्दा कागती काँक्रो यदि खानुभयो भने तपाईँको रक्तचाप कन्ट्रोल रहन सक्छ यानि कि यथावत रहन सक्छ रगतको कमी एक तपाईँसँग रगतको कमी छ भनेदेखि चाहिँ अनार खानुहोस् गोलमेडा खानुहोस् सुन्तला खानुहोस् अङ्गुर खानुहोस् स्ट्रबेरी खानुहोस् गाजर खानुहोस् अन्जिर खानुहोस् आरु भडा खानुहोस् यदि तपाईँको यदि रगत शरीरमा रगत कम छ भने र उच्च कोलेस्ट्रोल हुनु भएको छ कोलेस्ट्रोल हाई छ भने तपाईँको आँप खानुहोस् ओखर खानुहोस् जामुन खानुहोस् सुन्तला खानुहोस् त्यसो भएपछि तपाईँको कोलेस्ट्रोल ठिक्क कन्ट्रोलमा बस्न सक्छ यसै गरी मुटु रोग यदि तपाईँ हुनुहुन्छ भने केरा खानुहोस् भुइँकटर तरबुजा नासपाती त्यसै गरी कलेजोको विकार गर्न चाहनुहुन्छ भनेदेखि चाहिँ मेवा कागती अङ्गुर गोलभेडा काँक्रो खानुहोस् त्यसै गरी तपाईँ मधुमेह अथवा डायबिटिस छ भनेदेखि चाहिँ गोलभेडा तरबुजा नासपाती अमिला फलफुल अम्बा यसै गरी खोकी तपाईँ खोकिरहनु भएको छ तपाईँलाई खोकी लाग्छ भनेदेखि चाहिँ अङ्गुर खानुहोस् स्ट्रबेरी खानुहोस् नासपाती भुइँकटर कागती सुन्तला यी तपाईँले खानुभयो खोकी लाग्छ भने यी कुरा खानुहोस् तपाईँलाई खोकी ठिक हुन सक्छ दाँतको रोग अङ्गुर खानुहोस् स्ट्रबेरी त्यसै गरी कम्मर दुखाइ छ भने तपाईँ तरबुजा खानुहोस् नासपाती खानुहोस् कम्मर दुख्नु ठिक हुनेछ मोटोपना यदि तपाईँ मोटोपना हुनुहुन्छ भनेदेखि चाहिँ मोटोपना घटाउनको लागि चाहिँ कागती खानुहोस् सुन्तला खानुहोस् अङ्गुर भुइँकटर मेवा बन्दा गोलभेडा बन्दाकोपी
त्यस पछाडि बुढेउलीपन रोक्ने उपाय, अब तपाईँ तन्देरी अवस्था रहनुहुन्छ, अब म बुढो हुँदिनँ, म तन्देरी रहिरहन्छु भन्ने चाहनुहुन्छ भनेदेखि चाहिँ तपाईँ कालो अङ्गुर खानुहोस्। प्राय गरी अमला, अङ्गुर, गोलभेडा यदि खानु भयो भनेदेखि चाहिँ तपाईँ बुढेउलीपन तपाईँको हट्छ। त्यसै गरी दम, तपाईँ दम आत्माको बिरामी हुनुहुन्छ, दम तपाईँलाई दम बढ्छ भनेदेखि चाहिँ तपाईँ सुन्तला खानुहोस्, नास्पाती खानुहोस्, यसले पनि तपाईँलाई दम रोक्न सक्छ। त्यसै गरी अनुहारमा मुसा निक्लेको छ, कसैको खुट्टामा कसैको अनुहारमा निक्लिन्छ, त्यो मुसा छ भनेदेखि तपाईँलाई तपाईँ आँप खानुहोस्, अङ्गुर खानुहोस्, सुन्तला खानुहोस्, तर्बुजा खानुहोस्, स्ट्रबेरी खानुहोस्, तपाईँलाई एकदम ठिक हुन्छ। त्यसै गरी जन्डिस, तपाईँलाई यदि जन्डिस छ, पहेँले भन्छौँ हामी सरल भाषामा, त्यसलाई कागती, नास्पाती, अङ्गुर, काँक्रो, मेवा खानुहोस्। र अन्त्यमा रहेको छ मृगौलाको रोग, यदि तपाईँ मृगौलाको बिरामी हुनुहुन्छ भनेदेखि चाहिँ कागती, सुन्तला, काँक्रो, यति भए तपाईँहरूलाई बिमारले पक्कै पनि भेट्दैन जुन मैले अहिले प्रस्तुत गरेँ। श्रोताहरू, कार्यक्रम प्रस्तुत गरिरहँदा तपाईँले मलाई एक घन्टा साथ दिनुभयो, तपाईँहरूसँग साथमा अझै अरू बस्ने मन त हुँदाहुँदै पनि तपाईँहरूले साथ दिनुभएको, तर मलाई साथ दिएन केले, समयले। त्यसैले आगामी आइतबार 6:30 बजेसम्मको लागि यहाँहरूमा म बुझा हुन चाहन्छु, एउटा देउसी भैली गीत छोड्दै बिदा हुन चाहन्छु, र यहाँहरूको यो हात साता सुखमय रहोस्, मङ्गलमय रहोस्, र आउँदै गरेको आगामी यो जुन हाम्रो नेपालीहरूको महान चाड दीपावलीको हार्दिक मङ्गलमय शुभकामना, अग्रिम शुभकामना दिँदै यहाँहरूमा बिदा चाहन्छु। यहाँहरूको यो साता सुखमय रहोस्, मङ्गलमय रहोस्। यहाँहरूले एक घन्टा साथ दिएर रेडियो सुन दिनुभएकोमा यहाँहरूलाई धेरै 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 धन्यवाद। हवस् त, नमस्ते, शुभ सन्ध्या।